لِعَلَمُ اور یہ سب کچھ پھر اس لیے ہے کہ لوگ یہ جانے کہ اللہ تعالیٰ کل شیء قدیر اللہ تعالیٰ ہر چیز پر قدرت رکھتا ہے اور یہ جعل تمثیلا کہ پھر آپ کے پاس تیسرا راستہ یہ ہے کہ ہم یہ سمجھیں کہ یہ جن احادیث میں یہ آیا ہے لتفہیم معانی اخرى اس کے ذریعے اصل میں تو اللہ کو معانی سمجھانے مقصود ہیں اس کے رسول صلی اللہ علیہ وسلم وَلَسْتُ عَلَى الْمُتَّقِ عَلَى الْقَالِسَ بِنْ عَمْدِ حَقْ اور اگر اس کی شخص کی رائے یہ ہے تو میں سمجھتا ہوں کہ وہ آدمی اہل حق میں سے نہیں امام حضرت شاہ علیہ اللہ محدث سیفی رحمت اللہ علیہ نے اصل میں جو بات شروع کی تھی اور اس کی مرتبہ جہاں تک پہنچے تھے تو یہ تھا کہ شاہ صاحب رحمت اللہ علیہ نے احادیث کا ذکر کیا ہے اور اس میں دو باتیں ہیں ایک بات تو یہ ہے کہ ان احادیث کا کیا کیا جائے جن احادیث میں ایسی چیزیں آتی ہیں جو بظاہر انسان کی عقل میں نہیں سمجھاتی اور عقل کہتی ہے کہ ان احادیث کا مطلب کیا ہے اور دوسری صورت یہ ہے کہ عقل کا آخر مقام کیا ہے حضرت شاہ علیہ السلام رحمۃ اللہ علیہ نے اس سلسلے میں کوئی 23 سے زیادہ احادیث بیان کر دی جو پہلے بھی کئی مرتبہ گزر چکی اور پھر یہ سارا مسئلہ پڑھ لیا تھا اس کا مختصر حق یہ ہے شاہ صاحب رحمۃ اللہ علیہ اس میں ایک تو اس کی طرح سے ذکر کرتے ہیں کہ تین طرح کے مطالب ہیں اور دو کو اہل حق کا مطلب قرار دیتے ہیں اور تیسرے کو کہتے ہیں کہ یہ شخص دین سے چل جائے گا اور اس سے بہت سے دیگر محدثین مفکرین اور مفتیان کرام وہ اس لیے فتویٰ دیتے ہیں تیسری صورت کے بارے میں دو باتیں یہاں شاہ صاحب رحمۃ اللہ فرماتے ہیں اور دو باتیں اس کے بعد ہیں ایک تصحیح بات کہ تین راستے ہیں پھر اس کے بعد شاہ صاحب رحمۃ اللہ علیہ امام غزالی رحمۃ اللہ علیہ کی جو کتاب ہے احیاء العلوم الدین اس سے بھی استدلال کرتے ہیں اور اپنے موقف کی تائید کے لیے اس سے دلیل لاتے ہیں اور پھر شاہ صاحب رحمۃ اللہ علیہ نے اس بحث کو یہاں ختم کر دیا اس کے بعد بہت اچھی بحث شاہ صاحب رحمۃ اللہ علیہ نے اس کی دیکھی لکھی ہے اور وہ ہے منع اعلیٰ کی بحث تو شاہ صاحب رحمۃ اللہ علیہ نے اس میں یہ بتایا ہے کہ دنیا میں جتنے بھی تغیرات واقع ہوتے ہیں مثلا زلزلہ آتا ہے سیلاب آتے ہیں اسی طرح حکومتیں تبدیل ہوتی ہیں قوموں کا عروج استوار ہوتا ہے یہ سب کی سب چیزیں پہلے ملاء اعلیٰ میں پیش کی جاتی ہیں ملاء اعلیٰ میں اس پہ بحث ہوتی ہے اور ملاء اعلیٰ میں دو قسم کی جماعتیں ایک اللہ کے فرشتے جو اس قدر قرب میں ہیں اللہ کے اللہ کے سامنے ایک بات رکھ دیتا ہے کہ تم اس پہ اپنی رائے کا اظہار کرو اور دوسرے وہاں پر جماعت ہوتی ہے اللہ کے وہ نیک بندے جن کی روحیں اتنی پاک ہو گئی تھی کہ وفات کے بعد اللہ ان روحوں کو وہاں پر لے جاتا ہے اور ان فرشتوں کے ساتھ ان کا اجتماع کر دیتا ہے تو وہ ارواح جو ہوتی ہیں وہاں اس پہ اپنی رائے دیتی اور یہ بڑا نازک مقام ہے اس کی نزاکت کا ذکر کریں کہ وہاں پہ پہنچ کے مگر ہوتا یہ ہے کہ فرشتوں کو تو انسانوں سے تعلق ہوتا ہی ہے ارواح کو بھی تعلق ہوتا ہے جس انسان کا جو مسکن ہوتا ہے جہاں پہ اس کی قبر بنتی ہے جہاں پہ اس کے عذاب ہوتے ہیں جہاں پہ وہ وہاں زندہ ہوتا ہے یا جہاں پہ وہ ڈوبتا ہے اس روح کو اس جگہ سے کوئی نہ کوئی تعلق باقی رہتا ہے پر اس کی اتنی نقل ہے اتنی نقل ہے اتنے لوگوں نے اس کو لکھا ہے کہ ان سب کو جھوٹا کہنا بڑا دشوار ہے ممکن نہیں ہے کہ یہ سب لوگ اتنی زیادہ تعداد میں امت میں جھوٹ پہ جمع ہو گئے ہوں تو اب کے فرشتے ان کا اثر انسانوں کے دلوں پہ ہوتا ہے اور جو روح ہوتی ہے روح کو دنیا میں جس سے تعلق ہوتا ہے کبھی کبھی یہ روح اس کو اطلاع دے دیتی ہے خبر دے دیتی ہے کہ یہ چیز ہونے والی ہے تو یہاں پر پہنچ کے نازک مقام یہ ہو جاتا ہے کہ جو آدمی معاذ اللہ شرک میں مبتلا ہوتا ہے وہ اس روح کی پرستش کو شروع کر دیتا ہے وہ اس سے مدد مانگنا شروع کر دیتا ہے وہ یہ سمجھتا ہے کہ عالم ارواح سے اب یہ فیصلہ ہو گیا اور عالم ارواح میں انہوں نے یہ کہہ دیا کہ اس کی حکومت بدل دی جائے تو وہ وزیر اعظم اور صدر جب دیکھتا ہے کہ عالم ارواح میں یہ فیصلہ ہو گیا ہے तो वो बुजुर्ग को पुकारना शुरू कर देता है कि आप मदद कीजिए कि मेरी उम्र कायम है. इसी तरह आला हजरत के आपके पास आता है कि भाई इतना शहर तबाह हो जाएगा, वो रूह उसको इत्तला दे देती है, रिश्ते इत्तला देते हैं, आप भी दें, कष्ट में दें, किसी तरीके से भी दें. तो मुशरिक आदमी उस रूह या रिश्ते की परस्ती शुरू कर देता है कि आपकी दुआई है, आपका वास्ता है, आपके सामने इल्तिजा करता हूँ, दबा करता हूँ आपके लिए कि आप क्या करें इस चीज को, शहर को तबाही से बचा. मोमिन इंसान जब उसने किताब सुन्नत की चीजें पढ़ी हुई होती हैं तो सिर्फ इतना समझता है कि अल्लाह ने फजल फरमाया आलमी मिसाल से एक चीज मलाए आला को अल्लाह ने अपनी मखलूक की तरफ भेज दी. मखलूक ने फिर खुदा ने मुझे बता दिया. क्यों बता दिया? या तो इसलिए बता दिया कि मैं दुआ मांगू और अल्लाह अपनी इस तकदीर को बदल, या इसलिए बता दिया कि आइंदा के हालात अल्लाह ने बता दिए कि कतअ अन ये फैसला हो जाए, ये जो तुम्हें इल्हाम किया जा रहा है, खौफ दिखाया जा रहा है, ये कतई तौर पर फैसला है कि नहीं बदल सकता. और इसके लिए अब सोच लो क्या करें. या फिर तीसरी सूरत ये हो जाती है कि इसलिए दिखा दिया गया कि उस इंसान की अहमियत इतनी नहीं होती, लेकिन उसके पीछे जो अल्लाह की मखलूक होती है खुदा को वो बड़ी अजीज होती है. तो अल्लाह की मखलूक को बचाने के लिए कभी कभी काफिर को भी ये चीज फरिश्तों के जरिए इत्तला हो जाती है, मुशरिक को इत्तला हो जाती है, शिर्क हो करता है लेकिन फिर भी इत्तला हो जाती है. ये सब कुछ मलाए आला पूरी एक दुनिया है और उस तक बहुत मुश्किल से रसाई है, लेकिन वहां जो अदब है, वहां जो एहतराम है और वहां जो अजमत है उस दरबार की, उसके तो कहने ही क्या. अल्लाह ताला ने फरमाया, इसीलिए कुरान करीम में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से अल्लाह ताला ने पूछा कि मलाए आला में क्या बहस हो रही, तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने मुझे नहीं मालूम. तो अल्लाह ताला ने आपको फरमाया कि अपना हाथ मेरे सीने पे रख दिया. अब अल्लाह का हाथ कहता है वो चीजें क्या है, की बात आती है आगे भी आ जाएगी उसमें इंशाअल्लाह. तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मैं जान गया जो मलाए आला में बहस हो रही थी. अब अल्लाह आलम कहा कि आप जान गए, मैंने कहा जान गए. पर मैं क्या बहस हो रही है, तो मैंने अर्ज किया कि अल्लाह वहां ये बहस हो रही है कि मेरी उम्मत के लोगों के गुनाह कैसे माफ होंगे, रिश्ते बहस कर रहे हैं. फिर दूसरी तरफ से क्या जवाब मिला, तो दूसरी तरफ से जवाब ये मिला फरिश्तों ने फरिश्तों का जवाब किया, उन्होंने कहा कि मस्जिद में आने वाले लोग उनके गुनाह माफ हो जाएंगे जब वो तारीखियों में मस्जिद आए, यानी ईशा की नमाज और फजर की नमाज अदा करने के लिए जब मस्जिद आएंगे तो उनके गुनाह माफ हो जाएंगे. वो तवील हदीस है, उस बाब में इंशाअल्लाह आ जाएगी. सूरह तौबा में कुरान करीम में ये जिक्र है, अल्लाह ने फरमाया कि मा काना लिय मिन इल्मिन बिल मलाइ आला इज़ यख्तसिमून, और मुझे कोई इल्म नहीं हुआ, यानी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मेराज में ये फरमाया कि मुझे कोई इल्म नहीं हुआ उस झगड़े का या उस बहस का जो बहस मलाइ आला में पिछते का है. क्या साहब रहमतुल्लाह अलैह हुज्जतुल्लाह को बड़ी हिम्मत के साथ लेके चले हैं, और शाह साहब रहमतुल्लाह अलैह ने उससे पहले ही जो बाप बांधा है ये बात ऐसा है जिसमें उन्होंने तमाम की तमाम अहादीस जिक्र कर दी तकरीबन, जिनसे आलम मिसाल बखूबी वाजे हो जाता है और भी बहुत सी अहादीस होंगी, लेकिन आम तौर पर जिन चीजों से समझाया जाता है हजरत रहमतुल्लाह अलैह ने तकरीबन वो सारी चीजें जिक्र कर दी. ये किताब हुज्जतुल्लाह वालिया शाह साहब रहमतुल्लाह अलैह के उलूम का निचोड़ है. होता यह है कि एक आदमी इल्म को हासिल करता है, फिर वो इल्म को पढ़ता और पढ़ाता है, फिर बुढ़ापा आ जाता है तो कभी तदरीज छूट जाती है. तदरीज छूटने के बाद उस आदमी को इल्म का मलका हासिल हो जाता है, फन को समझ जाता है, और ये मुमासलत और मुमारकत जब रहती है किताबों से हो जाता है. मसलन एक आदमी तफसीर पढ़ा रहा है 20 साल से, तो इसका मतलब ये नहीं है कि पहले ही उसके तफसीर पर अबूल हासिल हो गया. वो 10-15 साल पढ़ाता है, तर्जुमा पढ़ाता है, तारुफ देखता है, देखते देखते पढ़ाते पढ़ाते दुनिया का कोई फन पढ़ाता है, दुनिया को कोई चीज पढ़ाता है, पढ़ाते पढ़ाते उनके एक ऐसा हिस्सा आ जाता है جب یہ ساری ظاہر کی اصطلاحات اس کے ذہن سے محو ہو جاتی ہیں وہ ان چیزوں کی طرف توجہ نہیں دیتا ڈاکٹر ہے اس کے لیے بلڈ پریشر کو چیک کرنا پہلے دن بڑی عجیب بات آج کل سب کام ہو جائے گا سیدھے اس وقت آتا ہے اس کے لیے بلڈ پریشر کی چاہے اصطلاح بھول جائے لیکن اس کو سمجھ آ جاتی ہے کہ مسئلہ کیا ہے یہ جب علم پختہ ہو جاتا ہے آپ اس کو یوں سمجھنے میں ساتھ سے توڑ لیا اس سے گری حاصل ہوگی اب ایک آدمی گری کھاتا ہے اور کہتا ہے بہت سزید ہے دوسرا کہتا ہے کہ اسے پانی میں ڈبو دو اس میں چھلکے کی جو آمیزش ہے وہ نہ رہے اب وہ اسے جب چھلکے سے ہٹا کے کھاتا ہے کہتا ہے وہ تو بہت اچھی ہے پھر ایک آدمی اسے کہتا ہے کہ کس چکر میں پڑے ہوئے ہو اس کا روغن نکلوا لو اور روغن کو استعمال کرو اور اس کا جو گھی نکلتا ہے وہ بہت اچھا ہوتا ہے اب جب وہ بادام کے تیل اور بادام کے گھی پہ چلا جاتا ہے تو اس کو ساری چیز سمجھ میں آ جاتی ہے یہی حال ہوا کرتا ہے اہل علم کا بھی اور اہل علم کا بھی کہ علم میں کبھی ایسا وقت آتا ہے کہ آدمی اس فن پہ عبور حاصل کر لیتا ہے علم پہ عبور حاصل کر لیتا ہے اس کے لیے اصطلاحات کتابوں کی عبارتیں یہ وہ کوئی چکروں میں زیادہ نہیں ایسا وقت آ جاتا ہے جب وہ عبارت کتاب کی وجہ سے کہتا ہے خود ہی حل کر لینا یہ تم اب سر نام میری عمر ایسی نہیں ہے کہ اب سر نام میں پڑھا تھا تم بیٹھو اور تقریر کرو میری بات سنو کہ کیا وہ بات مجھے بیان کر دیتا کہتا جاؤ کتاب کو خود ہی دیکھ لینا حضرت ثانی رحمۃ اللہ کے قدم نے ایک جگہ اس کی بڑی تعریف کی ہے اور ثانی رحمۃ اللہ نے فرمایا کہ صاحب میرے پاس آئے ایک بزرگ اور بڑی تعریف کی تھی کہ بڑے صاحب علم آدمی اور انہوں نے مجھے کہا کہ حضرت مجھے فلسفے کی فلاں کتاب پڑھا دیجیے تو میں نے کہا اب آپ تشریف لائے پڑھنے کے لیے میرے پاس میرا حال یہ ہے کہ 13-14 سال ہو گئے سب پڑھ پڑھا کے فارغ ہو چکا تو انہوں نے کہا پھر حضرت اب کیا ہوگا تو میں نے کہا میں تو اس کی اصطلاحات بھی بھول گیا ہوں مجھے تو یاد ہی نہیں کہ اس علم میں کیا کیا اصطلاحات استعمال ہوتی ہیں تو انہوں نے کہا حضرت یہی تو وقت ہے پڑھانے کا کہ آپ کو سب پہ عبور حاصل ہو گیا نا اب جو آپ پڑھائیں گے تو دو چار کی طرح مختصر لفظوں میں نچوڑ کے آپ میرے سامنے رکھ دیں گے کہ یہ ہے قاعدہ تو وہ غالباً محمد اللہ سندی رحمت اللہ علیہ نے حضرت سے یہ درخواست کی تھی کیونکہ دوسری جگہ حضرت کے منصوبہ آپ نے ایک جگہ اشارہ اس طرف آیا ہے کہ وہ سندی ہیں اور ایسے اور ایسے یعنی بہت حضرت نے ان کی تعریف فرمائی ہے تو مختلف جگہوں کے حضرت نے یہ واقعہ ذکر کیا ہے اس سے معلوم ہوتا ہے کہ حضرت سندی رحمت اللہ علیہ ان کے جو بھی ہوگا لیکن حضرت نے کہا بات بڑے پتے کی تھی کہ جب علم میں اصطلاحات یہ سب چیزیں ختم ہو جاتی ہیں تو آخر میں پہنچ کے علم کا نچوڑ رہ جاتا ہے اور جس کو وہ حاصل ہو جاتا ہے گویا اس سے علم کی وہ معراج حاصل ہو جاتی ہے جو علم کا اصل مطلوب ہے تو اسی طرح حضرت شاہ صاحب رحمۃ اللہ کی کتاب لکھی ہے حضرت رحمۃ اللہ نے آخری زمانے میں لکھی ہے عمر کا آخری حصہ آ گیا تھا ایسا پھر بھی اس میں بعض اضافے فرمائے ہیں بعض ترمیم فرمائی ہیں شاہ صاحب رحمۃ اللہ علیہ اس کو بڑی اچھی طرح لے کر چلے ہیں اصل بات دوسری بھی اس کے ساتھ ملا لینی چاہیے اور یہ کہ شاہ صاحب کو جب مدینہ منورہ حاضر ہوئے تو ان کی عمر اتنی زیادہ نہیں ہوگی 22 سال ہوگی 23 سال ہوگی 25 سال ہوگی مختلف روایات آ گئی یہ تاریخ کا موضوع ہے شاہ صاحب رحمۃ اللہ جب ٹھٹھا پہنچے تو وہاں کے علماء نے درخواست کی کہ آپ ہمیں حدیث پڑھا دو تو شاہ صاحب رحمۃ اللہ ٹھٹھا والوں کو حدیث کی اجازت دی شاہ صاحب رحمۃ اللہ علیہ ٹھٹھا والوں پر بھی غالب آئے لیکن اس کے باوجود حضرت شاہ ولی اللہ رحمۃ اللہ سے اتنا زیادہ تھا کہ بدایوں کے جو علماء ہندوستان کے دلی بالکل قریب پڑھتا تھا حدیث پڑھنے شاہ صاحب رحمۃ اللہ کے پاس یہ ٹھٹھا ہے اور ٹھٹھا میں ہاشم تٹوی رحمۃ اللہ علیہ تھے بہت بڑے ہاشم تٹوی رحمۃ اللہ علیہ ایک طرح سے اگر سوچا جائے تو یہ حضرت شاہ ولی اللہ رحمۃ اللہ علیہ کے پائے کے بزرگ تھے اتنا علم اللہ نے دیا تھا لیکن بات کیا تھی دو چیزیں آ گئی تھی ایک تو یہ کہ اس کے دار حکومت میں نہیں تھے اور شاہ ولی اللہ رحمۃ اللہ دار حکومت میں تھے تو ان کے والد شاہ عبد الرحیم کے جو سارے حضرات بڑے مشہور تھے یہ شاہ صاحب رحمۃ اللہ علیہ کے علوم لوگوں میں زیادہ ہوئے اور وہ ٹھٹا میں تھے ٹھٹا اس زمانے میں کیا تھا ایک بستی شہر تھا بڑا شہر تھا اس کے باوجود کہاں جتنی کہاں ٹھٹا تو ٹھٹا کی اہل علم میں اس وقت حیثیت واقعی مقبول تھی لیکن دلی جیسے نہیں تھا ٹھٹا میں گیا تھا سلطان تغلق اور تغلق نے جا کر وہاں پلہ کھایا اور پلہ پیش کیا گیا بہت عمدہ اور بہت لذیذ اتنا پلہ کھایا اتنا پلہ کھایا کہ تغلق بیمار ہو گیا پھر اس کے بعد ریٹائر شروع ہو گئی اس کا جسم خراب ہونا شروع ہو گیا تغلق کمی انتقال ہو گیا اسی لیے سنتوں میں جو مثل ہے نا जिस ही मछली अपने दुश्मन को पहचानती है असल उसकी बुनियाद यही है कि उसने आकर हमें मुसलमान किया हिंदू जो सिंध कहते हैं वो कहते हैं इसने आकर हमारा दीन बदला तो हमारी तो मछली भी अपने दुश्मन को पहचानती है यानी पल्ला मछली जो थी वो समझ गई कि अब उसे मारना है लिहाजा उगलक को उन्होंने मार दिया शाह साहब रहमतुल्लाह थे एक वजह तो ये दूसरी वजह शाह साहब रहमतुल्लाह से हसद था क्या वो इल्ला रहमतुल्लाह से क्यों पढ़े दिल्ली क्यों जाए نتیجہ یہ نکلا کہ بدانوں کے علماء اکٹھا پڑھنے کے لیے آئے حدیث اللہ کے قریب سے پڑھ سکتے تھے اور شاہ صاحب رحمۃ اللہ کے ساتھ سفر وہاں گئے اور وہاں جا کر پھر اسی لیے احمد خان صاحب کی جو حدیث کی سند ہے اس میں بدانوں کے علماء پر ذکر آتا ہے وہاں شاہ ولی اللہ رحمۃ اللہ علیہ نہیں ہوتے وجہ یہی تھی کہ کسی طرح شاہ ولی اللہ رحمۃ اللہ سے جان چھٹ جائے اور اس آدمی کا نام کیا ہے ان کے لیے بیٹھ جانا پڑے شاہ صاحب رحمۃ اللہ علیہ چھٹا سے جب مدینہ منورہ گئے ہیں پھر انہیں بات بتائی گئی اور ایک ان کا الہام ایسا ہے جو ان ساری چیزوں پر روشنی ڈالتا ہے اور وہ یہ کہ انہوں نے کہا مجھے اللہ تعالیٰ نے بتایا کہ زمانہ میرے ذریعے سے قائم کیا جائے تو مجھے کہا کہ تم پر یوں میں زمان اور مجھے کہا کہ تمہارے تعلیم اور علم کو پھیلایا جائے گا پھر اس سے فرمایا گیا پھر شاہ صاحب رحمۃ اللہ کو اور الہام پر ذکر کیا فرمایا مجھے کہا گیا کہ تمہارے بیٹوں سے بھی دین کا کام لیں گے پھر فرمایا تمہاری اولاد میں ایک آدمی کو مکہ مکرمہ واپس بلا لیں گے جہاں آ کر دین کا کام کرے گا شاہ صاحب رحمۃ اللہ علیہ کی حدیث کا مطلب ہوئے شاہ صاحب رحمۃ اللہ کے بیٹے شاہ عبدالعزیز صاحب وغیرہ نے پڑھایا کہ شاہ صاحب رحمۃ اللہ علیہ آخری آدمی تھے جنہوں نے جا کر مکہ مکرمہ میں حدیث پڑھائی اور شاہ صاحب رحمۃ اللہ کے بارے میں یہ الہام پورا ہوا شاہ صاحب رحمۃ اللہ کے بعد ان کی جگہ پہ شاہ عبدالغنی صاحب مجددی محدث دہلوی رحمۃ اللہ علیہ آئے اور شاہ عبدالغنی صاحب مجددی رحمۃ اللہ علیہ کے شاگردوں میں معاشی رحمۃ صاحب بنگوئی امام محمد قاسم خان نوزوی رحمۃ اللہ علیہ وغیرہ وغیرہ حتیٰ کہ ان کی سند شیخ الاسلام محمود حسن رحمۃ اللہ علیہ کو بھی پہنچی ہے یہ سارا سلسلہ تعلیم یہ تھا تو شاہ ولی اللہ رحمۃ اللہ علیہ کو یہ سمجھایا گیا کہ آئندہ سے دنیا آنی اب اندازہ لگائیں 1760 کے قریب حضرت کا انتقال ہوا 1860 1960 آج 250 سال کے بعد بھی ان کی کتاب پڑھی جا رہی ہے جو علم پھیلایا جا رہا ہے یہ علم کی بات ہو رہی ہے شاہ صاحب رحمۃ اللہ کو کہا گیا کہ تمہارے ذریعے سے آئندہ زمانے کو کھولا کرے گا فرق کیا ہے فرق یہ تھا کہ شاہ صاحب رحمۃ اللہ سے پہلے کسی نے کہہ دیا یہ نہیں ہے کہ عقل کا دخل نہیں تھا مگر عمومی طور پہ گاؤں میں ایسے زمانے ایسا وقت تھا نہیں اب اتنا آباد بنا ہوا نظر آتا ہے کئی گاؤں ہوں گے پنڈی میں کئی گاؤں ہوں گے مثال دے دیں کہ لاہور میں کئی گاؤں اور خراب ہوں گے کسی آدمی نے ایک بات کہہ دی مسجد میں مولوی صاحب نے کہہ دی لوگوں نے واہ واہ کر دی لوگوں نے کہا سبحان اللہ کیا بات ہے جی اس کے گھر کو چلے گئے کہا مولوی صاحب نے بتایا ہے کہ ایسے اور ایسے ہو جائے گا اب وہ کسی کی عقل میں آتی ہے یا نہیں آتی عقل پہ کوئی نہیں کرتا تھا بات نہیں کرتے تھے کہتے تھے جب مولوی صاحب نے حدیث بتا دی کتاب و سنت بتا دیا تو بس کافی ہے اس پہ اب بحث کر زمانے میں نہیں راضی رضائی وغیرہ وغیرہ عقل کی بحث یہ بھی کرتے لیکن عمومی معمول جو تھا وہ یہ تھا بس کتاب و سنت پہ آ گیا پڑھ لیا کافی اب اس پہ عقل کی باتیں نہ کرو تم زیادہ حضور صلی اللہ علیہ وسلم میں راج میں گئے اب یہ عقل میں آتا ہے نہیں آتا ویسے بس آ گیا کتاب و سنت میں اس پہ بات نہ اکبر بات کا جو تھا اس کو آگے سنائی گئی اور جو یزید اور گمراہ ہوا یا جو کچھ بھی اس نے کیا شاید موت سے پہلے وہ ایمان لے آیا تھا اس کی وجہ یہ ہے کہ تم کے جہانگیری میں جہانگیر نے اپنے باپ کے متعلق لکھا ہے اکبر کے متعلق یہ سوچ سمجھ کے اس کے متعلق بات کہنی چاہیے بیٹے نے باپ کے متعلق لکھا اور بڑی پختہ گواہی ہے یہ کہ میرے والد نے وفات سے پہلے کہا کہ شیخ الاسلام کو بلاؤ اور جو ملک کے مفتی اعظم سے انہیں بلایا گیا تو میرے والد نے کہا کہ آپ سورہ یاسین پڑھیے اس نے تلاوت سورہ یاسین کی کتاب نے شروع کی تو اس پہ بتاتا رہا کہ اللہ کی یہ باتیں بالکل درست ہیں اس نے کلمہ پڑھا تو کچھ آیا پڑھی اس کے بعد جا کر انتقال ہوا اس کا تو اکبر نے زندگی میں جو کچھ بھی کیا اسے احادیث کی پڑھائی جاتی تھی یا سنائی جاتی تھی جھوٹی روایات کہ حضور صلی اللہ علیہ وسلم جب یہاں سے چلے تو 1000 دنیایں اوپر ہیں ان 1000 دنیاؤں کو کراس کر کے پھر آسمان پر پہنچے اور یہ حال ہو گیا تھا تو اکبر نے دربار میں بڑے ہوئے کہا کہ میرا حال یہ ہے کہ ایک پاؤں میں نے اٹھا لیا لوگوں دیکھو دوسرا پاؤں کھاؤں تو گر جاؤں گا मैं कैसे मान सकता हूं कि 1000 दुनियाएं दुनिया के ऊपर मौजूद हैं? बाद में आने वाले मुहदीसीन जो थे उन्होंने इन अहदीस पर जब बहस की तो उनके ये सब झूठ है, एक कुछ खाया किसने साहब बताया था। लेकिन वक्त ऐसा लोग ऐसे जिन्हें मान जाते अभी भी गांव में देहात के लिए चले जाए और अगर आपसे कहें कि एक मछली दुनिया में पाई गई और उस मछली को जब पकड़ा गया तो उसकी 70,000 जुबानें थी और हर जुबान में वो फिर 70,000 बोलियां दुनिया की बोल रही थी और हर बोली में वो ला इलाहा इल्लल्लाह का इकरार कर रही थी। बहुत से मिल जाएंगे झूठ को मानेंगे कि सुभान अल्लाह क्या कहने का, वाकई ऐसे होगा, बिल्कुल ऐसे होगा। अभी आप गाँव में चले जाए और वहां ये कहें कि दुनिया में अफ्रीका में ऐसी भैंसें पाई जाती हैं जिनका रंग बिल्कुल भैंस सफेद है और दूध प्या देती है काले रंग के, देती है, वो चले जाएंगे कहेंगे बिल्कुल ठीक है, ऐसे होता है। लोगों का अक्सर शऊर ऐसे ही शाहब रहमतुल्लाह के बाद दुनिया के लिए है और आहिस्ता आहिस्ता तरक्की शुरू हुई है, बिजली आ गई, ये चीजें आनी शुरू हुई तो इसका नतीजा ये निकला कि लोगों का अकल और शऊर बढ़ गया। अब आपकी आदमी से जाकर पड़े कि क्या आदमी किसी से इस्लामाबाद और कराची जाकर बात करें कि अफ्रीका में ऐसी भैंसें पाई जाती हैं कि जो सफेद रंग की हैं और क्या दूध देती हैं, तो एक पागल हो गए और क्या दूध दुनिया में आज तक हुआ है, कहाँ इंटरनेट देखो, कहीं देखो, कहाँ गया है, वो नहीं मानेगा। शाहब रहमतुल्लाह से उस दौर का आगाज हुआ था, आहिस्ता आहिस्ता में बिजली आई है, आहिस्ता आहिस्ता ट्रेन आ गया है, ये चीजें आई हैं, लोग अपने गाँव और देहात से निकले हैं और इतना बड़ा तगयर वाकई हो गया कि कोई आदमी इन रवायात को पढ़ने लिखने के बाद अकल में समझ आने के बगैर नहीं मानता था, लोगों ने इनकार करना शुरू कर दिया। अब हुआ ये कि पिछली सदी जो थी वो इकरार और इनकार में गुजरी, लोगों ने मेराज का इनकार कर दिया, वही का इनकार कर दिया, खुदा का इनकार कर दिया, जन्नत और जहन्नम का इनकार कर दिया, उन्होंने कहा कुछ नहीं, ये सदी गुजरी। मौजूदा सदी यानी 15वीं सदी से पहले जो 14वीं सदी आई, जब 20वीं सदी आप मुतबर कर लें कि 1900 के बाद हालात फिर बदल गए, 1930-1940 हुआ मजीद तरक्यात होनी शुरू हुई, न्यूटन आ गया, मजीद तरक्यात शुरू हुई, उससे पहले आइंस्टाइन बाद में आया, पहले न्यूटन आ गया, ये साइंस की तरक्यात शुरू हुई। तो उन्होंने कहा देखिए ये सब चीजें तो फितरत में है, ये सब चीजें तो नेचुरल है, मसलन बिजली पैदा होती है तो अल्लाह ने इसकी कुवत रखी है। अब आप दो दरियाओं को देखते हैं वो जा रहे हैं, पिछला आदमी एक मिसाल देते हैं, पिछला आदमी कहता था कि सुभान अल्लाह अल्लाह की कुदरत है कि ये दरिया इस दरिया के ऊपर चढ़ नहीं सकता, गालिब नहीं आ सकता। उसके बाद की सदी के जो लोग आए उन्होंने कहा अगर आगे की कुदरत यकीनन है लेकिन अल्लाह का ये एक लॉ ऑफ नेचर है, अल्लाह ताला ने मालिकपुरी की एक दुनिया बनाई है कि किस तरह एक पानी दूसरे पानी पर गालिब नहीं आ सकता, तो फितरत का जो कानून था वो उसने दरियाफ्त कर लिया। अब लोगों की समझ में आसानी हो गई, अकल में आसानी हो गई। अब उसके बाद तीसरा जो तवज्जो आया है दुनिया में 1990 के बाद, तो इतनी बड़ी तब्दीली इंटरनेट के जरिए आई है कि ऐसी तब्दीलियां आने में 200-300 साल लग जाते थे, मगर इस इंटरनेट की दुनिया ने बिल्कुल तब्दील कर दिया दुनिया को। अब हम देख रहे हैं जो 1990 से पहले फर्क कर लीजिए जिन लोगों ने पढ़ा है, उन्हें अगर एक मजमून तैयार करना होता था समुद्र की तरह क्या हो गया तो 50 किताबें देखनी पड़ती थी, अब उसको 50 मिनट नहीं लगते और इंटरनेट पर बैठ के सारी मालूम देंगे मजमून लिखते थे कि दुनिया में ये हो रहा है, अपना फिगर ये हो रहा है, अपना फिगर ये हो रहा है। तो इनकी मालूमात की जब कसरत होनी शुरू हुई तो उसने अकल का बड़ा तसल हुआ कि अकली तौर पर दीन का क्या मुकाम है, इस्लाम का क्या मुकाम है। अल्लाह का शुक्र है, अल्लाह ताला का इंतहाई एहसान है कि जब अकल के जरिए दीनों की परख शुरू हुई तो सवाए इस्लाम के बाकी सारे दीन वापस करा, इस्लाम के अलावा कोई दीन ऐसा बाकी नहीं बचा जिस दीन के बदले ये कहा जाए कि साइंटिफिकली जो कुछ ये साबित कर रहे हैं अल्लाह का कानून भी वैसे ही है या अल्लाह ने भी वैसे ही कहा। मसलन आप देखिए बड़ी सीधी सी बात है कि उन्होंने कहा ये कफन है, सैयदना मसीह अलैहिस्सलाम का कफन ये है और ना ये चादर है और इस चादर में सैयदना मसीह अलैहिस्सलाम का खून लगा, ये है वो जब उनको सूली चढ़ाया गया, कुरान आ गया, कुरान ने कहा माँ कतल यहूदियों ने कतल नहीं किया, वहां कतल उसे नहीं सूली में चढ़ाया, वहां कतल हु यकीन, ये यकीन का लफ्ज जो है श्योरली कुरान में एक ही बार इस्तेमाल हुआ है और वो तेईसार इस्लाम को करी, अल्लाह ने कहा यकीन का कतल नहीं किए गए, हालांकि अल्लाह ये ना कहते यकीन का लफ्ज तो मैं उसका परमात्मा की काफी सच तो वही है जो वो कहते हैं, अल्लाह ने कहा कतल हुआ यकीन, यकीन वो कतल नहीं किए गए,
पूरी ईसाई दुनिया ने मजाक उड़ाया उन्होंने कहा तुम्हारी किताब का ये कतल नहीं किए गए ये जो खून लगा हुआ है वो किए गए तो सलाम का ये साइंस की जब तरक्की हुई और डाटा कार्बन के जरिए जब चेक किया गया तो साइंसदानों ने कहा लाओ चादर को भी चेक करें तो चादर को चेक किया गया तो उन्होंने कहा ये तो 7-8 साल पुराना कपड़ा है और तुम भी इंसान का नहीं है किसी चीज का लगा दिया गया कैसी बात करते हो साइंस ने जब परखना शुरू किया तो उस परख में सारी दीन एक एक करके बातें करा बांधते आकारे करीमा वाले आगे हमें शायद तनावा लोग उठाते रहे कि बाबरी मस्जिद की जो जगह है ये मस्जिद जो थी राम की जन्मभूमि थी राम यहाँ से आया था राम यहाँ पे पैदा हुआ ये हुआ वो हुआ महकमा आकारे करीमा वालों ने जब उस जगह को खोदा उसको तो उन्होंने कहा कि यहाँ किसी राम का वजूद कभी नहीं था चली मतलब बाबर बादशाह ने आके यहाँ मस्जिद बनाई थी अब आकारे करीमा ने उस मस्जिद की हक्कानियत को साबित कर दिया वरना इसके अलावा कोई जरिए नहीं था कोई जान सकता कि यहाँ राम आया था नहीं आया था क्या हुआ था क्या नहीं हुआ था इसलिए जो साइंस का दौर खुला है इस दौर में शाहबुल्लाह रहमतुल्लाह आए और ईमान से शाहब रहमतुल्लाह सारी तहरीक के और अब तक इमामत के दर्जे पे फायदे हैं जितना भी अब इल्म फैल रहा है दीन के एतबार से ये सब का सब शाहबुल्लाह रहमतुल्लाह के गदान का फैज है लोग अब तक इन्हीं के बेटों के तर्जुमे से फायदा उठाते हैं इन्हीं की तहकीकात है शाहब रहमतुल्लाह ने आलिम मिसाल की अहादीस जिक्र की मसलन उन्होंने कहा कि हजरत सल्लल्लाहु अलैहि वसल्लम ने रहमत सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ने रहमत को पैदा किया मतलब देखिए दूसरी हदीस क्या आ गई अल्लाह ताला कयामत में सूरह बकरा और सूरह आल इमरान दोनों को लाएंगे और दोनों ऐसे आएंगी जैसे कि बादल होते हैं तो सूरह बकरा और सूरह आल इमरान ऐसे आएंगे फिर इसी तरह फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कि कयामत में आमाल लाए जाएंगे नमाज आएगी सदका आएगा रोजा आएगा शाहब रहमतुल्लाह कहते हैं इन तमाम अहादीस में उन चीजों का जिक्र किया गया है जो चीजें अपना जाहिरी वजूद नहीं रखती रोजे का कोई जाहिरी वजूद नहीं नमाज का कोई जाहिरी वजूद नहीं हज का कोई जाहिरी वजूद नहीं अल्लाह ने रहमत को पैदा किया उस रहमत की वजह से बाप बेटा माँ बेटी के शफकतें आपस में मोहब्बतों के ताल्लुक इस रहमत का कोई खारजी वजूद नहीं नजर से नहीं आती इसे कैसे मानना है इसका करें क्या पिछला दौर जो था वो कहते थे जी जैसे आ गया था वैसे मान लो इससे ज्यादा बहस की जरूरत थी शाहब रहमतुल्लाह ने फरमाया कि मैं इसे अकल के जरिए साबित करता हूँ बहस करता हूँ कि हमारे पास किसी मानने या ना मानने के रास्ते और तरीके कितने हैं अब इसको ऐसे समझ लीजिए जैसे शाहब रहमतुल्लाह के दौर से पहले या उस दौर के बाद की चर्चा तक ब्लड प्रेशर चेक करने के लिए कोई आला नहीं ये कहते थे कि पेशाब दम यानी खून बढ़ गया उनका दबाव बढ़ गया मुसलमान के पास ये नहीं थे लेकिन वो कितना बढ़ा है किस तरह बढ़ा है जब ये आला ईजाद हो गया तो आप पैमाइश डॉक्टर का किरदार रहता है कि इतना हुआ और इतनी डिग्री नहीं हुआ ये हो गया और हो गया इस तरह की बहुत से गैबी हकायक जो हमें अपनी आंखों से नजर नहीं आते थे अब साइंस ने साबित कर दिया इसी तरह शाहब रहमतुल्लाह ने फरमाया कि जितने भी गैबी हकायक हैं कि अमाल का आना इसी तरह रिश्तों का इस इंसान को कब्र में मारना और इसी तरह जब मेयत को कब्र में दाखिल किया जाता है तो मुस्तरफ नमुशम सूरत जो है उसके लिए आलम मिसाल में पेश किया जाता है इसी तरह सल्लल्लाहु अलैहि वसल्लम का लोगों को ये बताना हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का कि देखो कब्र जब तंग होती है तो इस तरह होती है कि कब्र वाली मैयत की पत्तियां एक दूसरे में दाखिल हो जाती हैं फिर इसी तरह हजूर सल्लल्लाहु अलैहि वसल्लम का फरमाना कि मैंने मेराज में चार दरिया देखे जो अल्लाह ताला के आर्श के नीचे से आ रहे थे तो मैंने जिब्रील से पूछा कि ये क्या है तो उन्होंने कहा कि दो हैं ये जन्नत से आ रहे हैं चार दरिया नील फरात जैहून और कैहून इन चारों दरियाओं को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हमने देखा अल्लाह के अर्श के नीचे आ रहे हैं नील और फरात तो मशहूर हैं खुद लोग जानते हैं ये जो जैहून और कैहून हैं ये वो दो दरिया हैं जो आज़रबैजान में पाए जाते हैं आज़रबैजान में उज़्बेकिस्तान में पाए जाते हैं उज़्बेकिस्तान में जब आप सफर करते हैं ताशकंद से तो ताशकंद से 70-80 किलोमीटर के फासले पर एक दरिया आता है इस दरिया वो भी दरिया ही से कहते हैं उनकी जुबान में दरिया से भी लफ्ज़ इस्तेमाल है सिंध दरिया और सिंध दरिया से तकरीबन 500 किलोमीटर के बाद दरियाए आम आता है ये दरियाए आम वो जगह है वहां के करीब तुर्कमेनिस्तान लगता है और वहीं से तुर्कमेनिस्तान में दाखिल हुआ था ये जो दो दरिया थे जो रूस के पास थे और अब तमाम मालिक के पास आ गए हैं ये दो दरिया भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने देखे थे वहीं से अल्लाह के अर्श से निकलते हुए इन दो दरियाओं के दरमियान जो मतलब बहुत ज्यादा फैला है और कयामत तक इस मतलब के लोग उनके एहसास से सर नहीं उठा के देख सकते ये हनफी के साथ इन दो दरियाओं के दरमियान इसे कहते हैं मावराउन नहर ये बल बुखारा इब्ने ये सारे इलाके जितने हैं ये सारे के सारे उस दरियाए आम के से पहले और अगर जैसे ताशकंद से सफर करें समरकंद की तरफ तो समरकंद के बाद भी जाकर दरिया आम आता है ये सारा जो 500-600 मील का इलाका है ये कहलाता है मावराउन नहर इसीलिए जो लिखते हैं ना कि उलमाए मावराउन नहर का ये फतवा है तौरान के उलमा का ये फतवा है तो तौरान ये यही इलाका है इसीलिए मुगलों की तबाही में और सल्तनत उखड़ जाने में जो चीज पेश आई है ये एक दो जुमलों की बात ही इसको कोई सोचेगा तो फिर पता चलेगा ये दो जुमले क्या है मुगल जो तबाह हो गए बरसगीर में और खास तौर पर औरंगजेब रहमतुल्लाह के बाद जो मुगलों की तबाही आई है हुआ ये कि तौरान के हनफी उलमा जो मुतसल्लब व पुख्ता हनफी थे वो थे और फिर शेख कासिमी ने जब हुमायूं को शिकस्त दी हुमायूं ईरान चला गया और ईरान से तहमास बादशाह ने अपनी बेटी की शादी हुमायूं से कर दी और शिया उलमा को भेज दिया तो शिया उलमा उस वक्त कायम है हिमत में फिर उन्होंने बहुत काम किया इल के एतबार से काम किया इल कलाम पे काम किया तौहीद पे काम किया किसी के काम की ना कदरी की जाए काम उन्होंने बहुत किया फिर नूरुल्लाह शोस्तरी हुए और शोस्तरी को कत्ल करवा दिया जहांगीर ने तो उलमाए कुरान में और उलमाए शिया दोनों की कश्मकश चलती रही यहां तक के मुगलों को दबा करके उलमा की कश्मकश ने दम लिया कि ये ऐसे हैं और वो कहते थे वो ऐसे हैं मुगलिया सल्तनत के जवाल में तौरानी और शिया उलमा के आपस के जो इख्तलाफात थे बहुत बड़ी चीज थी कि मुसलमान सल्तनत फट गई तो इसलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम चार दरिया वहां से देखे निकलते हुए जैमून भी कैमून भी से दरिया भी और दरिया आम भी वो उस वक्त मुसलमानों के तस्वुर में भी नहीं हो सकता कि कहां रेगिस्तान कहां हिजाज मुकदस और कहां रूस कितना इलाका है जहां अब भी घंटों के हिसाब से जहाज उड़े तो वो पहुंचता है मुसलमानों ने पता कर लिया बल्कि फकर रजी अल्लाह जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ बड़ा ताल्लुक था हरी गरीब तक अल्लाह की तारीफ करवाई थी और उसका बाप रजी अल्लाह के वो बेटे थे और आखिरी हज में सही बुखारी में जिक्र आया तो तुम रजी अल्लाह का उस्ताद थे उनका मिसाल अभी भी वहां पर मौजूद है अगर यह आप समझ कर जाए तो समझ कर उनके मिसाल और सारी कबरें भी मौजूद है तो ये सब चीजें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने देखी आदम मिसाल में शाहब रहमतुल्लाह फरमाते हैं कि अब आपके पास तीन रास्ते एक रास्ता तो ये है कि आप इस बात का इकरार कर लें कि जो कुछ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने देखा हम उस दुनिया को वैसे के वैसे ही तस्लीम करते हैं जैसे वो आ गई एक आलम मिसाल और आलम मिसाल क्या है इन सारी आदमी में जो कुछ आया है वो आलम मिसाल शाहब उसे साबित करते हैं इसी पे तुर्की के जो आखिरी नायक थे इस्लाम के ना बौद्धरी शाहबुल्लाह रहमतुल्लाह ने तनकीद की है और उन्होंने इस आलम मिसाल पर बड़ी शाहब रहमतुल्लाह ने तनकीद की किसी और मौका हुआ तो बताएंगे कि बौद्धरी ने कहां कहां पर क्या गलतियां लिखी हैं हमारे यहां क्योंकि बौद्धरी को लोगों ने आमतौर पर पढ़ा नहीं इसकी शोहरत ज्यादा हो गई बौद्धरी ऐसे अच्छे ऐसे अच्छे वगरना अगर उनकी किताबें कोई आदमी पढ़ेगा तो उनका अल्लाह के अलावा गैर को पुकारने में और औलिया अल्लाह से मदद लेने में उनकी समय ठीक वही मतलब है जो मतलब हमारे यहाँ आजकल बरेली हजरात है उनका मतलब भी हुई है उनका मतलब भी हुई है और इसी तरह जहाँ पर उन्होंने शाहबुल्लाह पे और मोहम्मद शहीद रहमतुल्लाह की तनकीद की है क्योंकि हमारे देवबंदी उलमा ने चीजें आमतौर पर देखी नहीं इसलिए बड़ी तारीफ करते हैं कौसरी ने ऐसे किया ऐसे किया ऐसे किया कौसरी ने यहाँ से शाहबुल्लाह रहमतुल्लाह की शदीद तनकीद की है कि आदम मिसाल को साबित करते हैं आदम मिसाल है क्या मसलन आप उसकी आम मिसाल ये आदिम जितनी आई है हजूर सल्लल्लाहु अलैहि वसल्लम ने मसलन ये देखा बल्कि फरमाया कि क़यामत में एक दुब्बा लाया जाएगा उसे जमा कर दिया जाएगा दूसरी अहले जन्नत और अहले जन्नत में आवाज दे दी जाएगी कि भाई ये वो चीज है जो मौत थी تو وہ کہتے ہیں موت کی عالمی مثال میں ایک شکل اور صورت ہے, وہ صورت دنگا ہے. حضرت ابراہیم علیہ السلام نے کیا کیا, انہوں نے دیکھا کہ میں اپنے بیٹے کو ذبح کر رہا ہوں. ٹھیک, اگلے دن اسے ابراہیم علیہ السلام نے پوچھا کو ذبح کرنا ہے. ابن عربی نے اس پہ لکھا ہے رحمت اللہ علیہ, ابن عربی کہتے ہیں کہ حضرت ابراہیم علیہ السلام محبت میں اللہ کی اتنے ڈوبے ہوئے تھے, اتنی خدا کی محبت غالب تھی کہ بجائے اس کے کہ وہ عالمی مثال کے کی وجہ سے تعبیر لیتے کہ بیٹے سے مراد دنبا ہے, دنبا دبا کرتا ہے, انہوں نے اپنے حقیقی بیٹے کو سری کے نیچے لگا دیا. اور اس سے میں نے دیکھا کہ عالم یہ کرتا ہوں, اللہ تعالیٰ نے دنبا دے دیا. اور وہ کہتے ہیں اگر عالمی مثال کے ذریعے سے حضرت ابراہیم علیہ السلام تعبیر خواب کی لیتے تو تعبیر کے اعتبار سے مطلب یہ تھا کہ دنبا دبا کرو, بیٹے کے دبا کرنے کا ذکر نہیں, لیکن محبت کے غلبے میں یہ ہوا. ابن عربی رحمت اللہ علیہ نے کیا کہ ابن شبلی نعمانی نے بھی اس کا ذکر کیا ہے. ابن عربی ایسی بات کیا سکتے تھے اور کوئی کہتا تو لگتے لے لیتے لوگ اس کے, لیکن ابن عربی اس کے پیچھے دفاع ہو جاتا ہے. اس طرح ہوا کرتا ہے کہ عالمی مثال کی تھی, حضور صلی اللہ علیہ وسلم نے دیکھا, آپ نے بتایا میں نے ابو جہل کو دیکھا جنت میں گھوم رہا, ایک جگہ آیا امرود کھا رہا تھا جنت میں, صحابہ رضی اللہ عنہ نے بیان کر دیا. اب کون کہہ سکتا ہے, کون کہہ سکتا ہے کہ بجال جنت میں جائے گا؟ چپ ہو گئے صحابہ رضی اللہ عنہ. جس دن بجال کے بیٹے اکرمہ رضی اللہ عنہ نے اسلام قبول کیا, اب میرا یہ ہے میرے باپ کی تعبیر کہ اکرمہ نے اسلام قبول کر لیا بجال کے بیٹے نے. تو یہ عالمی مثال ہے, خواب کی جو تعبیر ہوتی ہے یہ بھی عالمی مثال کا حصہ ہے. اس کے خواب کی تعبیر ہر آدمی دے نہیں سکتا, جس آدمی کو عالمی مثال سے مناسبت ہوتی ہے نا تو سمجھ جاتا ہے کہ اچھا اس کا مطلب یہ ہے, یہاں پر یہ چیز ہے اور یہاں پر یہ چیز ہے. ایک آدمی حاضر ہوا رشا ملک صاحب رحمۃ اللہ کی قسمت میں, اس نے کہا حضرت میں نے خواب میں دیکھا ہے کہ تل ہیں اور تلوں میں تیل ڈال رہا. شاہ صاحب رحمۃ اللہ علیہ خاموش ہو گئے, پھر فرمانے لگے کہ کدھر سے آیا, تو کس کی گاؤں کو بتایا, اس نے فرمایا ہماری شادی ہے. اس نے کہا جی, فرمایا کتنی فرق ہے تمہارا تمہاری بیوی کی عمر میں, اس نے کہا سر اس کا تو بہت عمر میں بڑا مقام تھا کیا میرا اور اس کا 25-30 سال کا فرق ہے. سر اس نے فرمایا اس عورت کو چھوڑ دو, اس نے تمہیں دودھ پلایا. کئی مہینے کے بعد پھر آیا کہ حضرت واقعی یہ تو بات ہے لیکن یہ آپ کو پتا کیسے چلا؟ تو انہوں نے کہا تلوں سے تیل نکالتے ہیں کہ تلوں میں واپس تیل ڈالا جاتا ہے. تو میں سمجھ گیا کہ تیل تلوں میں ڈال رہے ہو تو تم اپنی اصل کی طرف رجوع کر رہے ہو, بچے کی اصل ماں ہوتی ہے تو ماں کی طرف جا رہے ہو تم, تو یہ نکاح الگ ہو گیا. شاہ صاحب کو عالم مثال سے مناسبت تھی, ایک چیز دیکھے اس کی تعبیر دے دی کہ عالم مثال نہیں ہے. صحیح جس نے سید رحمت اللہ کے پاس ایک آدمی آیا, اس نے کہا کہ میں نے خواب میں دیکھا ہے کہ مسجد نبوی کا مینار ہے اور وہاں پر ایک کبوتری بیٹھی ہے اور باز آیا اس نے اس کبوتری کو لپٹ لیا. تو سعید رحمت اللہ کا تمہارا کیا مطلب ہے اس خواب سے, تمہارا کیا تعلق بنتا ہے؟ جب میں نے خواب دیکھا ہے کبھی جھوٹ بولتے ہو تم, یہ خواب دیکھ ہی نہیں سکتے. اب چپ ہو گیا, پریشانی ہوئی اب تعبیر کہاں سے لیں؟ تو کہنے لگے حضرت یہ خواب کون دیکھ سکتے ہیں؟ ان کا مدینہ منورہ میں حضرت جعفر رضی اللہ عنہ کا علی رضی اللہ عنہ کو خاندانی خواب دیکھ سکتا ہے, کوئی نہیں دیکھ سکتا, جھوٹ بولتے. اسے کہا حضرت فلاں نے دیکھا ہے اور وہ سادات میں سے ہیں, لیکن انہوں نے کہا میرا نام نہ لینا ذکر نہ کرنا, اس لیے میں ان کا غلام ہوں. تو فرمایا بالکل ٹھیک ہے, اب صحیح بات کی. اسے کہا کی کیا تعبیر ہے؟ تو فرمانے لگے کہ جعفر رضی اللہ عنہ کی اولاد میں لڑکی ہے بہت خوبصورت اور یہ بالکل میڈیا کے ذارے اس کا رشتہ لے گئے, شادی ہو گئی, وہ ہو گئی. لوگوں نے پوچھا آپ نے یہ تعبیر کیسے دی؟ تو انہوں نے کہا مدینہ منورہ میں مسجد نبوی مینارہ جو تھا یہ شرف اور عزت کی دلیل ہے, بلندی کی. تو میں سمجھ گیا کہ یہ نسب بلند ہے. پھر حضرت نے اس نے کہا تو میں سمجھ گیا کہ یہ لڑکی ہے اور لڑکی کا نسب بہت اونچا ہے. تو میں نے پھر غور کیا کہ مدینہ منورہ میں اس وقت کہاں رشتہ پایا جاتا ہے, کس کا نسب اونچا ہے. خود مدینہ منورہ بھی تو تھے سعید رحمت اللہ علیہ, اتنے بڑے آدمی تھے کہ امام احمد ابن حنبل رحمت اللہ کہتے سعید ابن سید رحمت اللہ علیہ جیسا کوئی آدمی مدینہ منورہ میں نہیں تھا, بس وہ سب سے بڑے. حالانکہ ان کے ساتھ عمر رضی اللہ عنہ کے پوتے تھے, تو وقر رضی اللہ عنہ کے پوتے تھے, اتنے بڑے بڑے لوگ.
उठते लेकिन सही इब्न मुसय्यिब रहमतुल्लाह अलैह की बड़ी तरजीह दी है इन्होंने इमाम अहमद इब्न हंबल रहमतुल्लाह फिर कहने लगे कि मैंने जब ये सोच किया कि मैं जाकर रजी अल्लाह के यहां ये रिश्ता है वाकई और बहुत खूबसूरत लड़की है तो जब उसके बाद में झपटा तो इन बनू मैया से जालिम कौन कहने तुरंत यह भी इससे रिश्ता ले लेंगे तो ये हुई है तो आज इसी तावीद के लिए मुनासिबत आलिम मिसाल से हुई हुई है शाह रहमतुल्लाह अलैह फरमाते हैं कि देखो ये जितनी अहादीस जिक्र की गई हैं इमा युबैरो के जाहिरिया हम इन अहादीस को जाहिर पर रखें फयल्तहु इला वाफि आलिमीन तो फिर हम ये कहेंगे कि आलिम मिसाल कोई चीज है रकना ना हो जैसे कि मैंने पहले जिक्र किया है अब कहेंगे कि सूरह बकरा और सूरह आल इमरान ये अल्लाह का कलाम है कुरान हजरत सल्लल्लाहु अलैहि वसल्लम कयामत के दिन ये दो साहिबान की तरह आएंगी और अपने पढ़ने वालों को अपने नीचे ले लेंगी ये आलिम मिसाल में की शक्ल और सूरत है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कयामत के किस शक्ल और सूरत के साथ कुरान आएगा शाह फरमाते हैं वहादी इल्लती कतौदिया फाइदुल आलिम कदीर ये जो अहले हदीस हजरात हदीस के जाहिरी लफ्जों पर इकरार करते हैं ना कि जो जाहिरी लफ्ज है बस इस पे आ जाओ शाह साहब रहमतुल्लाह फरमाते हैं वो फायदा यहां काम आता है नफा आला दरिक सुयूती रहमतुल्लाह इमाम सुयूती रहमतुल्लाह अलैहि किताब के कायल थे और वे फरमाते हैं और बिहा अकूल मैं भी इसी बात का कायल हूं वही नहीं हता रहा हूं और मैं इसी रास्ते पे चला हूं मैं कहता हूं अहदीस में जितनी इस तरह की चीजें आई हैं इन सबको मान लेना चाहिए कि आलिम मिसाल में इसकी ये मौत तुम यहाँ देख नहीं सकते आगे मिसाल में सूरत देखोगे तो दुमरे की सूरत है यहाँ पर मसलन सूरह बकरा और आलिम इमरान नजर नहीं आती आगे मिसाल में देखोगे उनकी ये सूरत है यहाँ तुम मैयत को दफन कर देते हो और मैयत कब्र में तस्कीन ने बताया कि कब्र खोल लो यहाँ कोई चीज नजर नहीं आती यानी कोई सांप नहीं डस रहा कोई बिच्छू नहीं डस रहा लेकिन आलिम मिसाल में ये ज़कात न देने का जो अमल है ना ये अमल सांप बन के कब्र में आ जाएगा इसी तरह एक आदमी नमाज नहीं पढ़ता उसकी जो सुस्ती है ये सुस्ती की आमद में एक शक्ल सूरत की सूरत में सामने आ जाएगी शाह फरमाते हैं मेरा भी यही मतलब है फिर फरमाते हैं कि औयूल जब दूसरी बात ये कही जाए कि ये जो वकाय हैं जो वाकया पेश आते हैं ये इंसान के देखने की जो हिस्सा है इसमें तब्दीली आती तो इसको उन्होंने अब्दुल्लाह बिन मसूद रज़ी अल्लाह अन्हु की हदीस का जिक्र किया है ये जरा सी तब्दीली बात है इंशाअल्लाह